नेपाल दर्पणमा साथी सुफल काफ्लेसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आज भएका गाडी दुर्घटनामा उदयपुरमा 9 र गुल्मीमा 10 जनाको ज्यान गयो, अरू 9 जना घाइते।
मंगसिरमा हुने चुनावका लागि कांग्रेसको घोषणा पत्र तयार, भोलि सार्वजनिक गरिने। कांग्रेस र राप्रपाको चुनावी तालमेल संकटमा।
मतपत्र छपाईका बारेमा जवाफ लिएर प्रमुख निर्वाचन आयुक्त सर्वोच्च अदालतमा, अदालतको आदेशलाई सकारात्मक रूपमा लिएको भनाई।
गत वर्ष विश्वको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च, विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न कठिन।
र नवलपरासीमा आजदेखि शुरू राइनो संरक्षण गोल्ड कप फुटबलमा कास्की 11 को विजयी शुरूआत।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आज भएको गाड़ी दुर्घटनामा गुल्मीमा 10 र उदयपुरमा 9 जना गरी 19 जनाको ज्यान गएको छ, अरू 9 जना घाइते भएका छन्। बुटवलबाट गुल्मीको तमघासका लागि छुटेको 24/55-01 नम्बरको माइक्रोबस र LU-145/22 नम्बरको बोलेरो जीप गुल्मी दरबार गाउँपालिका वड़ा नम्बर 4 बीरवासमा ठोकिँदा 10 जनाको ज्यान गएको छ भने 7 जना घाइते भएका छन्। माइक्रोबस बोलेरोसँग ठोकिएर सड़कबाट खसेको थियो। दुर्घटनामा चालक गुल्मी रेसुङ्गा नगर पालिका 10 तिमीचौरका भीम बहादुर घरती मगर, मालिका गाउँपालिका 6 का लाल बहादुर मुखिया, मुसीकोट नगरपालिका 3 बडा गाउँकी मानकुमारी थापा, इस्मा गाउँपालिका 6 का दिल बहादुर कुमाल, इस्मा गाउँपालिका 2 पालुकाकी रूबी नेपाली, इस्मा गाउँपालिका 1 हस्ती चौरकी यमुना पन्थी, रिमुवाकी सुमित्रा दरलामी, अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर 7 का रामप्रसाद पाण्डे, गुल्मी मालिका 7 का सुमन कार्की र रूपन्देही बुटवलका केशव बहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै उदयपुरको कटारीबाट ओखलढुङ्गाका लागि छुटेको NA1J3404 नम्बरको टाटा सुमो कटारी नगरपालिकाको वडा नम्बर 11 ठाँटीमा दुर्घटना हुँदा 9 जनाको ज्यान गएको छ भने 2 जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये गाड़ी चालक हरि कार्कीको मात्रै परिचय खुलेको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो। घाइते 2 जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ। गएको शनिबार मात्रै 70 काठमाडौँका लागि छुटेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा 31 जनाको ज्यान गएको थियो। त्यसको 3 दिन पनि बित्न नपाउँदै आज फेरि छुट्टा छुट्टै 2 ठाउँमा भएका गाड़ी दुर्घटनामा 19 जनाको ज्यान गएको हो।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा प्रयोग हुने मतपत्रबारे सर्वोच्च अदालतलाई जवाफ दिएको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव आफै जवाफ लिएर अदालत पुग्नु भएको हो। अदालतको अवहेलना सम्बन्धी मुद्दा समेत भएकाले प्रमुख आयुक्त यादव आफै अदालतमा उपस्थित भएर जवाफ पेश गर्नुभएको हो। सर्वोच्च अदालतले गएको बुधबार प्रदेशसभा र प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फको मतपत्र छुट्टा छुट्टै छाप्ने बारेको प्रगति विवरण 3 दिनभित्रमा पेश गर्न आदेश दिएको थियो। आदेशसँग प्रमुख आयुक्त यादवले कार्तिक 1 गतेको आदेश विपरीत काम गरेको भन्दै अवहेलना मुद्दामा कार्यवाही नहुनुपर्ने कुनै आधार र कारण भए पेश गर्न भनेको थियो। जवाफमा प्रमुख आयुक्त यादवले आफूले अदालतको अवहेलना हुने कुनै काम नगरेको जिकिर गर्नुभएको छ। सर्वोच्चको आदेशलाई मान्दै प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टा छुट्टै छाप्ने निर्णय गरिसकेको जानकारी समेत उहाँले दिनुभएको छ।
मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेसले घोषणा पत्र तयार गरेको छ। अबको 10 वर्षभित्र भोकमरी हटाउने र भ्रष्टाचार निर्मूल पार्ने योजनासहितको घोषणापत्र भोलि सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले घोषणापत्रमा नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भ्रष्टाचार संरक्षण गर्ने पार्टी भएको आरोप लगाएको छ। यी दुई दल सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको भन्दै कांग्रेसले एमाले र माओवादीको वाम गठबन्धनसँग कड़ा प्रतिस्पर्धा गर्न राप्रपा र राप्रपा प्रजातान्त्रिकसित चुनावी तालमेल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। अबको 10 वर्षभित्र नेपाललाई विकसित भ्रष्टाचार र भोकमरी मुक्त देश बनाउन 5 खर्ब रूपियाँसम्मको विदेशी लगानी भित्राएर युवालाई स्वरोजगार बनाउने योजना नेपाली कांग्रेसले अघि सारेको छ। यस्तै काठमाडौँ मधेस जोड्न 4 देखि 6 लेनका 1000 किलोमिटर लामा द्रुत मार्ग, 500 किलोमिटर भन्दा धेरै रेलवे लाइन र 50,000 किलोमिटर सड़कलाई कालो पत्रे गर्ने आश्वासन पनि कांग्रेसले घोषणापत्रमा दिएको छ। यस्तै सबै नेपालीको स्वास्थ्य बीमा गर्ने, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढ़ाउने, 15,000 मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने, 5 अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र वार्षिक 32 लाख पर्यटक भित्राएर 50 लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिने सपना पनि कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेको छ। यस्तै सबै नागरिकमा मोबाइल फोन र इन्टरनेटको पहुँच पुर्याउने, 16 वर्षभन्दा माथिका सबै नेपाली नागरिकको बैंक खाता खोल्न लगाउने, 75% नागरिकको आधुनिक सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी घर भएको शहरमा बसोबास गराउने योजना पनि कांग्रेसको घोषणापत्रमा छ। सबै छिमेकी देशसित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै गैर आवासीय नेपालीहरूको सिप र पुँजीको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता पनि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
कांग्रेसले भोलि सार्वजनिक गर्न लागेको घोषणापत्रमा नै राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गर्ने भने पनि कांग्रेस र राप्रपा बीचको तालमेल संकटमा परेको छ। नेपाली कांग्रेस र राप्रपाले मकवानपुर 1 र झापा 3 आ आफ्ना उम्मेद्वार अघि सारेपछि यी दुई दलबीचको चुनावी तालमेल संकटमा परेको हो। झापा क्षेत्र नम्बर 3 नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई उम्मेद्वार बनाएका छन्। यी दुई दलको आज बसेको छुट्टा छुट्टै बैठकले सिटौला र लिङदेनलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। कांग्रेसले झापा 3 राप्रपालाई दिन सिटौलालाई समानुपातिकको उम्मेद्वार बनाए पनि उहाँले त्यसलाई अस्वीकार गर्नुभएको थियो। सिटौलाले प्रत्यक्ष चुनाव लड्ने भने पनि कांग्रेसले समानुपातिकबाट उहाँको नाम झिकेर आज मात्र झापा 3 उम्मेद्वार बनाएको थियो। लिङदेनले भने झापा 3 आफूले नपाए कांग्रेससँग चुनावी तालमेल नै नगर्ने घोषणा गर्नुभएको थियो। यस्तै नेपाली कांग्रेसको केन्द्रीय तहली मकवानपुर एकमा राप्रपाका अध्यक्ष कमल थापालाई छाड्ने भने पनि जिल्ला तहले त्यसलाई अस्वीकार गरेको छ। नेपाली कांग्रेस मकवानपुरले क्षेत्र नम्बर 1 पार्टी जिल्ला सभापति इन्द्रबहादुर बानियालाई उठाउने तयारी गरेको छ। मकवानपुरका कांग्रेसका कार्यवाहक जिल्ला सभापति विष्णु प्रसाद लामिछानेले मकवानपुरमा कुनै दलसँग तालमेल नगर्ने र पार्टी एक्लैले चुनाव लड्ने बताउनुभयो। राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठकले भने झापा 3 सहितका 5 ठाउँमा उम्मेद्वारको घोषणा गरेको छ। नेपाली कांग्रेससँगको गठबन्धनमा 7 सीट पाउने सहमति गरेको राप्रपाले मकवानपुर 1 कमल थापा, झापा 3 राजेन्द्र प्रसाद लिङदेन, काठमाडौँ 7 विक्रम बहादुर थापा, बाँके 2 ओम प्रकाश आजाद, दैलेख 1 दीप कुमार शाहीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।
यस्तै नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरणको उम्मेद्वारको नाम आज अबेरसम्ममा टुंग्याउने तयारी गरेका छन्। गैराती अबेरसम्म बसेको पार्टी एकता संयोजन समिति र उम्मेद्वार छनौट समितिको संयुक्त बैठकले लगभग निर्कुल गरेकाले त्यसलाई औपचारिकता दिने तयारी यी दुई दलले गरेका हुन्। अब दुई जिल्लाका केही क्षेत्रमा मात्र उम्मेद्वार टुंग्याउन बाँकी रहेकाले आज अबेरसम्ममा टुंग्याइने माओवादी केन्द्रकै प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। नियमित जसो छलफल गरेर उम्मेद्वारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगेको बताइए पनि कुनै निर्णय भने यी दुई दलले अहिलेसम्म सार्वजनिक गरेका छैनन्।
रसुवामा स्थानीय तहको चुनावमा पराजित भएका एमाले नेता कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमाले रसुवाका नेता विष्णु बहादुर तामाङ पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको हो। वैशाखमा भएको चुनावमा नौकुण्ड गाउँपालिका वड़ा नम्बर 4 वडाध्यक्षमा उम्मेद्वारी दिएका तामाङ कांग्रेसकै उम्मेद्वार मंगलमान तामाङसँग पराजित हुनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङको जरुरी सूचना। यस अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष 2074-75 लागि लिइने आयुर्वेद स्नातक बीएएमएस 5 वर्ष 6 महिने तहको प्रवेश परीक्षाको आवेदन फारम मिति 2074 असोज 22 गतेदेखि 2074 कार्तिक 24 गते बेलुका 4 बजेसम्म भरि बुझाइसक्नुपर्ने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रवेश परीक्षा 2074 मंगिर 2 गते शनिबार बिहान 8 बजेदेखि 10 बजेसम्म। थप जानकारीका लागि आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङ, फोन नम्बर 082-4000-029, केन्द्रीय आयुर्वेद विद्यापीठ बिजौरी दाङ, फोन नम्बर 082-4111-078, योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम वाल्मीकि क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँ, मोबाइल नम्बर 98-41-75-31-65 सम्पर्क गर्नुहोला वा यही कार्तिक 9 गतेको कान्तिपुर राष्ट्रिय दैनिक र कार्तिक 11 गतेको अन्नपूर्ण पोस्ट समेत हेर्न सकिनेछ।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आज भएको गाड़ी दुर्घटनामा उदयपुरमा 9 र गुल्मीमा 10 जनाको ज्यान गयो, 9 जना घाइते। मंगसिरमा हुने चुनावका लागि कांग्रेसको घोषणा पत्र तयार, भोलि सार्वजनिक गरिने। कांग्रेस र राप्रपाको चुनावी तालमेल संकटमा। मतपत्र छपाईका बारेमा जवाफ लिएर प्रमुख निर्वाचन आयुक्त सर्वोच्च अदालतमा, लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। बाढ़ीबाट प्रभावित तराई क्षेत्रको पुननिर्माणको जिम्मेवारी पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पाएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुननिर्माणको समन्वय गर्न प्राधिकरण मातहत बाढ़ी पुननिर्माण आयोजना इकाई बनाएको छ। 6 गतेको मन्त्री परिषद बैठकले बाढ़ी तथा डुबान प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुननिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुननिर्माणको समन्वय गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणभित्र विशेष इकाईको गठन गर्ने निर्णय गरेको थियो। यो विशेष इकाईको आयोजना प्रमुखका रूपमा नियुक्त भएका डाक्टर सुमन कर्णले आजदेखि जिम्मेवारी सम्हाल्नु भएको छ। डाक्टर कर्णले यसअघि प्राधिकरणमा विशेष सल्लाहकारका रूपमा काम गर्नुभएको थियो। शहरी विकासमा विद्या भारती गरेका कर्णसित संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान, जोर्डनमा पुननिर्माण तथा विकास सम्बन्धी काम गरेको अनुभव छ।
अलपत्र पुननिर्माणलाई गति दिन नसक्दा राष्ट्रिय पुननिर्माण प्राधिकरणको आलोचना हुँदै आएको छ। भत्किएका घर तथा संरचना बनाउने काममा ढिलासुस्ती भइरहेको छ। यो वर्खामा बाढ़ीबाट प्रभावित तराई क्षेत्रको पुननिर्माणको जिम्मेवारी पनि प्राधिकरण मातहतमै हुने भएको छ। त्यसका लागि सरकारले बाढ़ी पुननिर्माण आयोजना इकाई गठन गरेको छ। भूकम्पपछिको पुननिर्माणको जिम्मेवारी नै पूरा गर्न नसकिरहेको प्राधिकरणले बाढ़ीपछिको पुननिर्माण कसरी गर्छ भनेर साथी मदन पौड्यालले आयोजना इकाईका प्रमुख डाक्टर सुमन कर्णलाई सोध्नु भएको छ।
एनआरए भित्रै ल्याउनुको एउटा प्रमुख कारण के भन्दाखेरि, अब हामीले बुझ्न सक्छौँ कि हरेक यस्तो डिजास्टरसँग एउटा एउटा इन्स्टिट्युसन खडा गर्न थालियो भने त यहाँ लाइन लाग्छ, होइन, त्यो त्यति सान्दर्भिक हुँदैन। यो पनि डिजास्टरसँगै सम्बन्धित इकाइ भएकोले र यो संस्थालाई पनि कहीँ त प्लेस गर्नुपर्ने सिचुएसन भएकोले चाहिँ एनआरए नै उपयुक्त हुन्छ र एनआरएबाट केही कुराहरू त अवश्य नै हामी लिन सक्छौ पोजिटिभ कुराहरू र यसले इन्डिपेन्डेन्टली काम गर्छ।
बाढी प्रभावित नागरिकले र स्थानीय क्षेत्रले चाहिँ के पाउँछन्?
जुन क्षेत्रमाथि रिसेन्ट बाढीले चाहिँ इम्प्याक्ट गरेको छ, होइन? त्यसलाई यसले खालि घर बनाइदिने मात्रै होइन या खालि बाटो बनाइदिने मात्रै होइन कि बाढीले खराब गरेको या इम्प्याक्ट गरेको होइन घर होस्, चाहे त्यो सिँचाइ होस्, चाहे त्यो एग्रिकल्चर होस्, चाहे त्यो पुल होस्, चाहे त्यो बाटो होस्, विभिन्न खालका कुराहरू यो सँगसँगै यो रिस्कलाई कसरी, यो फ्लडलेसलाई कसरी मिनिमाइज गर्ने, नयाँ के कुराहरू गरेर चाहिँ यसको इम्प्याक्टलाई कम, लसेसलाई कम गर्न सकिन्छ, पब्लिकमा कसरी अवेरनेस रेज गर्ने, उनी कम्युनिटी बेस्ड एप्रोचेसहरूमा जाने होइन, कम्युनिटीलाई कसरी ट्रेन गर्ने ताकि भोलि शान्तिनो फ्लडहरू आयो भने पनि उनीहरूले त्यसलाई चाहिँ अलिकति राम्रो ढङ्गले त्यसलाई फेस गर्न सकोस् र लसेसहरू चाहिँ मिनिमम होस् भन्ने खालका डिजास्टर रिस्क रिडक्सनका कुराहरू होइन, फ्लड मिटिगेसनका कुराहरू, कम्युनिटी इम्पावरमेन्टका कुराहरू पनि सँगसँगै जान्छ भन्दाखेरि यो खालि फिजिकल इम्प्रुभमेन्ट होइन या फिजिकल लसेसहरू मात्रै यसले हेर्दैन, यसले इकोनोमिक सोसल कुराहरूलाई पनि त्यतिकै ध्यान दिन्छ।
केन्द्रमा इकाइ बनाएर तराई क्षेत्रको चाहिँ बाढीपछिको पुनर्निर्माण हामी अब कसरी गर्छौं?
विभिन्न खालका स्टेक होल्डर्सहरू छन्, पोलिटिकल पार्टीजदेखि लिएर तपाईँले सिभिल सोसाइटीहरू छन्, त्यसपछि क्लब्सहरू छन्, हाम्रो डोनर्सहरू छन् होइन, उहाँहरूको सहयोग चाहिन्छ, प्राइभेट सेक्टर छ, कसरी उहाँहरूलाई इन्भल्भ गर्न सकिन्छ, यसलाई सानो छोटो र छरिटो तरिकाले कसरी जान सकिन्छ र यो पनि जाने प्रोसेसमा चाहिँ कम्युनिटी र लोकल गभर्मेन्ट ड्राइभिङ सिटमा हुन्छ।
नागरिकले चाहिँ अनुदान पाउँछन् कि जुन विपदहरू हुन्छन् त्यसपछिका लागि रोकथामका स्थायी संरचना, स्थायी योजना पाउँछन्? त
यो एफेक्टेड कम्युनिटी छन्, फ्यामिली छन्, जसरी हामीले यहाँनिर 3 लाख रुपियाँ अनुदान दिएर घर बनाउन सहयोग गरिरहेछौँ, त्यस्तै नै त्यहाँ पनि केही चाहिँ घरधुरी लेभलमा सहयोग जान्छ र केही चाहिँ पब्लिक लेभलको इन्फ्रास्ट्रक्चरहरूमा जान्छ। त्यो सँगसँगै मैले भनिहालेँ कि प्रिपेयरनेसका कुराहरू, रिस्क रिडक्सनको कुराहरू, अवेरनेस रेजिङका कुराहरू यो सँगसँगै अगाडि बढ्छ।
उहाँ हुनुहुन्थ्यो बाढी पुनर्निर्माण आयोजना इकाइका प्रमुख डाक्टर सुमन कर्ण। अब फेरि खबरकै सिलसिला, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा घर पुनर्निर्माणका लागि सहुलियत काठको व्यवस्था गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ। वन मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशनका पदाधिकारी सहित बसेको बैठकले सहुलियत काठको वितरण सहज बनाउने विषयमा विभिन्न निर्णयहरू गरेको प्राधिकरणका प्रवक्ता एमलाल भूषालले जानकारी दिनुभयो।
एनआईसी एसिया बैंकबाट चोरी गरेर विदेश पठाइएको रकम फिर्ता हुने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको कारोबार प्रणाली ह्याक गरी विदेश बैंकमा पठाइएको रकम फिर्ता हुने भएको हो। लक्ष्मी पूजाको दिन एनआईसी एसिया बैंकको विदेश पैसा पठाउने प्रणाली अन्तर्गत स्विफ्ट ह्याक गरेर रकम विदेश पठाइएको थियो। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकबाट 31 करोड़ रूपियाँ विदेश पठाइएको भनिए पनि 16 करोड़ मात्र कारोबार भएको र त्यो रकम फिर्ता आउने अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। बैंकको प्रणाली ह्याक गरेर रकम विदेश कसले र कसरी पठायो भन्ने बारेमा अनुसन्धान भइरहेको एनआईसी एसिया बैंकले जनाएको छ।
सूचना प्रविधिको क्षेत्रको विकासका लागि सरकारले रणनीतिक साझेदार भित्र्याउने तयारी गरेको छ। विश्वको बदलिँदो नयाँ प्रविधिसित दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदारी भित्र्याउने तयारीलाई सरकारले तीव्रता दिएको छ। जापानी टोलीले आज सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर आफूहरू नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताएको छ। नेपालका लागि जापानका राजदूत मासामी ओगावा, ग्लोबल बिजनेस सेन्टर अफ केडीआई कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशी लगायतको टोलीले साझेदारी गर्ने सम्बन्धीको प्रस्ताव आज पेश पनि गरेको मन्त्रालयले जनाएको छ। संचार मन्त्री बस्नेतले सन् 2027 नेपाललाई डिजिटल नेपाल बनाउन आवश्यक तयारी स्वरूप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताउनु भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38
545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बझाङमा 4.5 किलो लागू औषध चरेस सहित दुईजना पक्राउ परेका छन्। 26 पाथीभेरा गाउँपालिका 6 का 50 वर्षीय झब्बर बुढा र 42 वर्षीय ज्ञानबहादुर बुढालाई चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
गएको भदौ 31 गते बाँकेको राप्ती सोनारी गाउँपालिका 1 भवानीमा राप्ती नदी बगरमा चिरपटले हानेर साथीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रूकुम भूमे गाउँपालिका 3 का सनत कुमार पुनको हत्या गर्ने रूकुम भूमेकै 21 वर्षका रण बहादुर रोकालाई पक्राउ गरिएको हो।
नक्कली फेसबुक आईडी बनाएर महिलाको बेज्जत गर्न खोजेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका 4 का 27 वर्षका नवीन तिमिलसिना पक्राउ परेका छन्। महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भन्ने स्ट्याटस राख्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो। उनलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको डीएसपी आचार्यले बताउनुभयो।
सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा कक्षा 8 मा पढ्ने ज्योतिकला खालिङ भालुको आक्रमणबाट घाइते भएकी छिन्। विद्यालय जाने क्रममा उनलाई भालुले आक्रमण गरेको हो। उनको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ।
खोटाङमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ। स्वास्थ्य अधिकारलाई स्थापित गर्न र सुर्ती नियन्त्रणका लागि काम गर्न दिलीप खत्रीको अध्यक्षतामा 13 सदस्यीय सञ्जाल गठन गरिएको हो। सञ्जालमा खोटाङमा क्रियाशील 13 वटा संघ संस्थाका प्रतिनिधि सहभागी छन्।
दैलेखमा असिना पानीले 25% धान बाली र तरकारी खेतीमा क्षति पुर्याएको छ। जिल्ला कृषि विकास कार्यालय दैलेखका कायम मुकायम कार्यालय प्रमुख राजु भुजले जिल्लाका विभिन्न ठाउँमा असिना परेको जानकारी दिँदै 8,307 हेक्टर जमीनमा लगाइएको धान खेतीमध्ये 25% क्षति पुगेको जानकारी दिनुभयो।
हप्ताको दोस्रो दिन आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। हिजो 13.49 अङ्कले घटेको नेप्से आज भने 3.51 अङ्कले घटेर 1536.72 अङ्कमा पुगेको छ। आज कारोबार भएकामा जलविद्युत बाहेक अरू सबै समूह घटेपछि समग्रमा नेप्से पनि घटेको हो।
मेरो पनि भन्नु छ।
आज पनि गुल्मी र उदयपुरमा गाड़ी दुर्घटना भएकोमा नारायण सापकोटालाई दुःख लागेको छ। उहाँ फेसबुकमा लेख्नुहुन्छ, नेपालीलाई यो दुर्घटनाबाट सुरक्षित गर्ने कुनै उपाय त होला नि। दिनदिनै यस्ता घटना सुन्न नपरोस् भन्यो, त्यही सुन्नुपर्छ।
तीर्थराज घिमिरेले लेख्नु भएको छ, दुर्घटना भएको सुन्दा सुन्दै होसियार नहुँदा दुर्घटना हुनु चालकको लापरवाही हो भने अव्यवस्थित सड़क पनि अर्को कारण हो, त्यसैले सम्बन्धित निकायको ध्यान जाओस्।
वामपन्थी नेताले कांग्रेसलाई 10 वर्ष सत्ता बाहिर राख्न सक्ने ताकत छ भनेकोमा आचार्य कुलराज फेसबुकमा भन्नुहुन्छ, सक्छौ भने कसैलाई हराउनका लागि होइन आफूले जित्नका लागि राजनीति गर न। 10 वर्ष राम्रो काम गरेपछि अर्को 20 वर्ष पनि जितिहालिन्छ नि, तर काम नगर्ने हो भने मनको लड्डु घिउसँग खाए जस्तो मात्रै हुन्छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो भनेकोमा रानी नेपालीले ट्वीट गर्नुभएको छ, नेताहरूको यही बुद्धि 10 वर्ष अगाडि आइदिएको भए यति धेरैले ज्यान गुमाउनु पर्दैनथ्यो।
अनि हिजोको नेपाल दर्पणमा सरकारले 10,000 युवालाई तालिम दिने खबर सुनेर सुर्खेतको भेरीगंगा नगरपालिका 3 का विनोद कुमार खत्रीले 3556 एसएमएस पठाउनु भएको छ, खुशी लाग्यो। यस्तो काम सरकारले पहिले नै गरिदिएको भए हजारौं युवाले विदेशमा दुःख गर्नुपर्ने नै थिएन।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3556 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। गत वर्ष विश्वको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च भएको पाइएको छ। विश्व मौसम संघ डब्ल्यूएमओ का अनुसार सन् 2016 वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा 403.3 PPM पुगेको हो। सन् 2015 वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा 400 PPM थियो। यो वृद्धि गएको 10 वर्षको औसत वृद्धिको 50% उच्च रहेको डब्ल्यूएमओले जनाएको छ। मानवीय गतिविधि साथै एल निनोको प्रभावका कारण कार्बन डाइअक्साइडको मात्रा गएको आठ लाख वर्ष यताकै उच्च भएको हो। डब्ल्यूएमओले 51 देशमा गरेको अध्ययनबाट निष्कर्ष निकालेको हो। कार्बन डाइअक्साइडको मात्रा बढेसँगै विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न पनि कठिन भएको छ। यस्तै वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा पनि उच्च दरमा बढेकोमा वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 वर्ष मुनिको नेपाली क्रिकेट टोली 3 मैत्रीपूर्ण खेल खेल्न आज बंगलादेश गएको छ। 19 वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि छानिएका 15 जना खेलाड़ी सहितको टोली तयारीका लागि आज बंगलादेश गएको हो। टोली अर्को सोमबार स्वदेश फर्किनेछ। आउँदो कार्तिक 23 गतेदेखि मंगिर 4 गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोली को घोषणा गरिएको थियो।
पाकिस्तानमा आगामी जनवरीमा हुने एक दिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट खेल्ने राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ। साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपाने र दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले आज 3 वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार अबको 3 वर्षसम्म दृष्टिविहीन क्रिकेट टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाड़ीले लगाउने सबै जर्सी साहस स्पोर्ट्सले प्रदान गर्नेछ। दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष घिमिरेले दृष्टिविहीन क्रिकेट टोलीले पहिलो पटक एक दिवसीय विश्वकप खेल्न लागेको भन्दै अभ्यास गर्न उपयुक्त मैदान पाएमा राम्रो नतिजा ल्याउन सक्ने बताउनुभयो।
नवलपरासीको मध्यविन्दु नगरपालिका कोलहुवामा शुरू भएको राइनो संरक्षण गोल्ड कप फुटबलमा कास्की 11 विजयी शुरूआत गरेको छ। संरक्षणका लागि खेलकुद भन्ने नाराका साथ शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा कास्की 11 आज लुम्बिनीलाई 3-0 हराएको हो। प्रतियोगितामा भोलि वीरगंज युथ क्लब र रूपन्देही 11 खेल हुनेछ। प्रतियोगितामा 11 सहभागी छन्। विजेताले 5,25,555 रूपियाँ र उपविजेताले 2,50,555 रूपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
र बाँकेको नेपालगंजमा मंगिर 5 गते नेपालगंज म्याराथन 2017 हुने भएको छ। क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हुन लागेको म्याराथनलाई नेपाल एथलेटिक्स संघले मान्यता दिएको छ। नेपालगंज म्याराथनका विजेतालाई 55,000 र हाफ म्याराथनका विजेतालाई 30,000 रूपियाँ पुरस्कार दिइने आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज भएका गाड़ी दुर्घटनामा गुल्मीमा 10 र उदयपुरमा 9 ज्यान गयो, अरू 9 घाइते।
मंगिरमा हुने चुनावका लागि कांग्रेसको घोषणा पत्र तयार, भोलि सार्वजनिक गरिने। कांग्रेस र राप्रपाको चुनावी तालमेल संकटमा।
मतपत्र छपाईका बारेमा जवाफ लिएर प्रमुख निर्वाचन आयुक्त सर्वोच्च अदालतमा, अदालतको आदेशलाई सकारात्मक रूपमा लिएको भनाई।
गत वर्ष विश्वको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च, विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न कठिन।
र नवलपरासी आजदेखि शुरू भएको राइनो संरक्षण गोल्ड कप फुटबलमा कास्की 11 विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै सुफल काफले र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।